नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिलसिना। आज मिति 2082 साल पुस 24 गते बिहिबार, मा कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार जनवरी 8 सन् 2026, नेपाल सम्मत 1146। कार्यक्रम अखबारमा पहिलो प्रसंग गोर्खापत्र राष्ट्रिय दैनिकबाट लिँदैछौ। निर्वाचनको संगारमा मुलुक टुंगो छैन संसद भवन, समाचार शीर्षक रहेको छ। आसन्न प्रतिनिधि सभा निर्वाचन हुन अब 56 दिन मात्र बाँकी छ। राजनैतिक दल र निर्वाचन आयोग सहित सिंगै मुलुक निर्वाचनको तयारीमा होमिएको छ। तर निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यहरू बैठक बस्ने संसद भवनको अझै टुंगो लाग्न सकेको छैन। फागुन 21 प्रतिनिधि सभाको निर्वाचनको मिति तय यसअघि नै गरिएको छ। नयाँ बानेश्वर स्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते भएको आगजनी तथा तोड़फोड़का कारण प्रयोग गर्न नसकिने अवस्थामा रहेको छ। सिंहदरबार परिसरमा निर्माण भइरहेको संसद भवनको काम कहिले सम्पन्न हुने अझै टुंगो छैन। त्यसैले फागुनको निर्वाचनपछि संसद बैठक कहाँ सञ्चालन गर्ने भन्ने अन्यलता रहेको छ। निर्वाचनको संगारमा मुलुक टुंगो छैन संसद भवन, आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। त्यसै गरी गोर्खापत्र दैनिककै अग्रपृष्ठमा राष्ट्रिय सभाका लागि 40 उम्मेद्वार, समाचार शीर्षक रहेको छ। राष्ट्रिय सभाको निर्वाचनमा 18 सीटका लागि 44 को उम्मेद्वारी परेको छ। साथै प्रदेशका राजधानीमा बुधबार भएको मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी नेकपा, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तथा नेपाल मजदूर किसान पार्टीका तर्फबाट मनोनयन दर्ता भएको हो। प्रत्येक दुई वर्षमा 1/3 सदस्य रिक्त हुने र प्रतिनिधित्व गर्ने समूहबाटै नयाँ सदस्य निर्वाचन गर्ने व्यवस्था अनुसार माघ 11 गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। 19 सदस्य रिक्त हुने भए पनि एक स्थान मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था रहेको छ। यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको छ। त्यसैगरी कान्तिपुर दैनिकले पनि राष्ट्रिय सभा निर्वाचनको प्रसंगमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। राष्ट्रिय सभाको 18 सीटमा कांग्रेस, एमाले र लोसपा बीच गठबन्धन। गठबन्धन कांग्रेसको 9, एमालेको 8 र लोसपाको 1 स्थानमा उम्मेद्वारी। गठबन्धनबाट कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ। अन्तिम समयमा गठबन्धनबाट अलगिएको नेकपाले दियो 17 सीटमा उम्मेद्वारी। राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको 18 सीटका लागि बुधबार 44 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। त्यसमध्ये कोशी प्रदेशमा अन्य क्लस्टरबाट कांग्रेसका सुनिल बहादुर थापाको मात्र उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको छ र मतभारको विषयलाई पनि समाचारमा उल्लेख गरिएको छ। कुल मतभार कोशीमा 10,135 रहेकोमा हालको गठबन्धनसँग 7,932 रहेको छ, जसमा नेपाली कम्युनिष्ट पार्टीको 1,613 मात्र रहेको छ भने अन्यको 590 मतभार रहेको छ। मधेस प्रदेशको मतभारको कुरा गर्नुपर्दा कुल मतभार 10,566 रहेकोमा गठबन्धनसँग 6,444 मतभार रहेको छ। त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी, जो गठबन्धनबाट अलगिएको छ, उसको मतभार मधेस प्रदेशमा 1,366 रहेको छ। बागमतीमा कुल मतभार 10,333 रहेकोमा गठबन्धनसँग 6,584 मतभार रहँदा नेपाली कम्युनिष्ट पार्टीको मतभार आधार 2713 रहेको छ भने अन्यको 1036 रहेको छ। गण्डकी प्रदेशको कुल मतभार 6357 रहेकोमा गठबन्धनसँग 5109 मतभार रहेको छ भने नेपाली कम्युनिष्ट पार्टीसँग 941 मतभार रहेको छ। त्यसै गरी अन्यसँग 307 मतभार रहेको छ। लुम्बिनीमा 8734 मतभार रहेकोमा गठबन्धनसँग 6205 मतभार रहेको छ भने नेपाली कम्युनिष्ट पार्टीसँग 1396 मतभार रहेको छ। अन्यको 1133 रहेको छ। कर्णाली प्रदेशमा 5122 मतभार रहेकोमा गठबन्धनसँग 3003 मतभार रहेको छ भने नेपाली कम्युनिष्ट पार्टीसँग 1863 मतभार रहँदा अन्य दलको 256 मतभार रहेको छ। सुदूरपश्चिममा 6081 मतभार रहँदा गठबन्धनसँग 4174 मतभार रहेको छ। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीसँग 1312 मतभार रहेको छ। नागरिक उन्मुक्तिको 504 सहित कुल अन्यको 595 मतभार रहेको छ। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा राष्ट्रिय सभाको निर्वाचन र गठबन्धन सहित नेपाली कम्युनिष्ट पार्टी र अन्य राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्नेको मतभारलाई समेत उल्लेख गरिएको छ, जसमा गठबन्धन दलहरूको पक्षमा बलियो मतभार रहेको तथ्याङ्कलाई पनि समाचारमा उल्लेख गरिएको छ। कांग्रेस अर्को कठिन मोडमा, कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। कुनै बेला गिरिजा प्रसाद कोइरालासँग विद्रोह गर्नुभएका शेरबहादुर देउवा आफूमाथिका प्रश्नलाई भने व्यवस्था गरेर अघि बढ़ने हठमा कांग्रेसभित्रको विवाद पेचिलो बन्दा देउवा समूहमै मिसिए शेखर कोइराला देउवा र थापाको प्रष्ट दुई ध्रुवमा आन्तरिक विवाद समाचार शीर्षक रहेको छ, जसमा पार्टीका पदाधिकारीहरू प्रवक्ता र विश्लेषकको भनाईलाई समेत समाचारमा उल्लेख गरिएको छ। कांग्रेसको विवादका सन्दर्भमा महामन्त्री गगन थापाको भनाई रहेको छ, उहाँले पार्टी फुट्दै फुट्दैन, कसैले चाहेर पनि पार्टी फुट्दैन, अप्ठ्यारो अवस्था आयो भने हामी विष पिएर भए पनि एकता जोगाउने प्रयासमा लाग्नेछौ। यो भनाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाको हो। त्यसै गरी नेपाली कांग्रेस पार्टीका प्रवक्ता प्रकाश शरण महतको भनाईलाई पनि समाचारमा उद्धृत गरिएको छ। महामन्त्रीको अधिकार क्षेत्र कार्य समितिले तय गरेका निर्णय सभापतिको निर्देशन अनुसार कार्यान्वयन गर्ने हो, आफू खुशी विशेष बोलाउने होइन, निर्णय वैधानिक हुन्न, उहाँको भनाई रहेको छ। प्रकाश शरण महत जो नेपाली कांग्रेस प्रवक्ता हुनुहुन्छ, त्यसै गरी राधेश्याम अधिकारीको भनाई रहेको छ, उहाँ नेपाली कांग्रेसका तर्फबाट पूर्व सांसद हुनुहुन्थ्यो, 40% विशेष महाधिवेशन माग गरिसकेपछि अनिवार्य बोलाउनु पर्छ, महामन्त्रीले नभएर कुनै सदस्यले बोलाए पनि आधिकारिकता हुन्छ। राधेश्याम अधिकारी जो वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ, उहाँको भनाईलाई नेपाली कांग्रेसको विवादका सन्दर्भमा यो समाचारमा प्रकाशित गरिएको छ। गत रूपमा केही अन्य प्रसंगहरूलाई पनि समाचारमा जोड़िएको छ। जेएनजी विद्रोहको मागलाई पूर्णत उपेक्षा गर्दै उस्तै शैलीमा राजनीति गर्न खोजेपछि कांग्रेसमा विद्रोहको आवाज संगठित, 40% महाधिवेशन प्रतिनिधिले माग राखेमा विशेष महाधिवेशन बोलाउनु पर्ने वैधानिक व्यवस्था भएकामा 54% हस्ताक्षर बुझाउँदा पनि महाधिवेशन नबोलाइएकोमा असन्तुष्टि, महाधिवेशन प्रतिनिधि जम्मा भएर छलफल गर्दा पार्टी कमजोर हुन्छ भन्ने संस्थापनको तर्क, नेतृत्व परिवर्तनलाई थाती राखेर नीतिमा छलफल गरौं भन्ने मध्यमार्गी प्रस्ताव पनि अस्वीकार, समानुपातिक र राष्ट्रिय सभाको उम्मेद्वार छनौटमा नेतृत्वको फेरि पनि मन परी, कार्य सम्पादन बैठक अगाडि नै टिकट वितरण, प्रदेश सभाबाट सिफारिश नै नपरेका 3 राष्ट्रिय सभाका उम्मेद्वार लगायतका प्रसंगलाई पनि कान्तिपुर दैनिकले यो समाचारमा बुदागत रूपमा उल्लेख गरेको छ। अन्तत कुलमानले दिनुभयो राजीनामा। नागरिक सरकारको मन्त्री भएर पनि दलीय गतिविधिमा लागेको भन्दै प्रश्न उठेपछि कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाउनु भएको हो। घिसिङ जेएनजी आन्दोलनपछि गठित सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी रहनु भएको थियो। दलीय गतिविधिमा सक्रिय भएको भनेर सार्वजनिक आलोचना भएपछि प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्री परिषद बैठकमा नामै तोकेर कुलमान घिसिङ, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको राजीनामा माग गर्नु भएको थियो। स्वतन्त्र सरकार भने पनि कुनै एक दलको भनी आलोचना हुन थालेको थियो। अन्तत कुलमानले दिनुभयो राजीनामा। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू छोटकरीमा। वैदेशिक रोजगारीमा ठगी धन्दा, विभाग भन्छ ठगी नियन्त्रणका लागि काम गरिरहेका छौं तर तथ्याङ्क भने फरक रहेको छ। यो नागरिक दैनिकको खबर हो। वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा, दलाल र केही म्यान पावर कम्पनीहरूको ठगीको शिकार बन्ने क्रम अझै बढ़दै गएको छ। वैदेशिक रोजगारीको आश्वासन देखाएर लाखौं रूपियाँ असुल्ने तर विदेश पठाउने न रकम फिर्ता गर्ने प्रवृत्ति वर्षौंदेखि कायमै रहेको छ। यसले हजारौं युवाको जीवन पनि संकटमा परेको छ। समाचारमा 2076 सालदेखिको तथ्याङ्कलाई उल्लेख गरिएको छ। उजुरीको संख्या ठगीमा परेर 2076-77 आर्थिक वर्षमा 1255ले उजुरी दिएका थिए। त्यसै गरी 77-78 आर्थिक वर्षमा 780 उजुरी परेको थियो। 78-79मा 1742 उजुरी परेकोमा 2079-80 आर्थिक वर्षमा यो संख्या बढ़ेर 4,464 पुगेको छ। त्यसै गरी 2080-81मा 7,663 वैदेशिक रोजगारी ठगीका उजुरी विभागमा परेका छन्। त्यसै गरी 2081-82मा 5,632 उजुरी परेकोमा 2082-83 मक्सिरसम्ममा 2,016 उजुरी विभागमा परेका छन्। वैदेशिक रोजगारीमा ठगी धन्दा, आजको नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। सुशासन र उपलब्धिमूलक खर्चमा केन्द्रित आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सुशासन र उपलब्धिमूलक खर्चप्रति जोड़ दिनु भएको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश सरकारले विकासमा रकम खर्चिने तर प्रष्ट उपलब्धि नदेखिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएको हो। खबर आजको गोर्खापत्र दैनिकमा रहेको छ। ह्याकरको निशानामा सरकारी वेबसाइट। नयाँ पत्रिका दैनिकमा यो समाचार रहेको छ। निर्वाचन आयोगसँग अहिले 1,90,05,324 जनाको व्यक्तिगत तथ्याङ्क संग्रहित छ। यो कुल जनसंख्याको 65.16% हो, जसलाई आयोगले आफ्नो आधिकारिक वेबसाइटमा राखेको छ। नागरिकले चाहेका बेला साइट लगन गरेर जुनसुकै बेला हेर्न सक्छन्। तर सोही साइट गत मक्सिरको तेस्रो साता ह्याकरको निशाना तानामा पर्यो। साइटमा राखिएका आयको तथ्याङ्क क्षणभरमै ह्याकरको पहुँचमा पुगे, तर तथ्याङ्क भने नष्ट भएन। नागरिकको व्यक्तिगत तथ्याङ्क संग्रह गर्ने सरकारको अर्को आधिकारिक निकाय हो राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग, जहाँ अहिले बालिक नागरिकको जैविक तथा वैयक्तिक तथ्याङ्क संग्रह गरिएका छन्। विभागको वेबसाइट जो कोहीले सजिलै हेर्न सक्छन्। गत मक्सिरको अन्तिम साता साइट ह्याकरको आक्रमणमा परो र उसले नागरिकको वैयक्तिक तथ्याङ्क सजिलै अनधिकृत पहुँच पुर्याउन सक्यो। ह्याकरको निशानामा सरकारी वेबसाइट आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। एक खर्ब बीस अर्ब रोकिँदा विकास ठप्प, अन्नपूर्ण पोष दैनिकमा खबर रहेको छ। चालू वर्षका लागि पूँजीगत तर्फ 4,78,08,08,00,000 बजेट विनियोजन गरिएको छ। झण्डै छ महिनामा 41,35,14,00,000 रूपियाँ मात्र बजेट खर्च भएको छ, अर्थात पूँजीगत तर्फ 10.37% मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसबाट पनि प्रष्ट हुन्छ कि मुलुकको विकास निर्माणको गति। अर्कोतिर जेएनजी आन्दोलनपछि सरकारले टुक्रेर प्राथमिकतामा नपरेका योजनाको बजेट रोक्का गर्ने निर्णय गर्यो। असोज 5 गते संघीय सरकारको उक्त निर्णयपछि अर्थले सबैतिरको विकास बजेट रोकेको सरकारवालाहरू बताउँछन्। 1,20,00,000,000 रोकिँदा विकास ठप्प, अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। खोला किनाराको 20 मिटर मापदण्ड प्रकरण, लाखौं नागरिकको भविष्य सर्वोच्चको फैसलामा निर्भर, आजको समाचार पत्रले यो खबर अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसैगरी गोर्खापत्र दैनिकले भित्री पृष्ठमा निर्वाचन आचार संहिताले विकासका कामहरू प्रभावित नहुने विषयमा खबर प्रकाशित गरेको छ। त्यस्तै आजको नागरिक दैनिकले साम्प्रदायिक सद्भाव कायम राख्न बाँकेमा सर्वपक्षीय सहमति कायम भएको विषयलाई भित्री पृष्ठमा प्रकाशित गरेको छ भने यसै पृष्ठमा पर्यटकीय स्थल बन्दै धनेश्वरी गुफा शीर्षकको समाचार पनि रहेको छ। आजको गोर्खापत्र दैनिकले भित्री पृष्ठमा राजनीतिक दलले महिलाहरूलाई सिफारिश नगरेको विषयलाई उठान गरेको छ। त्यसै गरी गोर्खापत्र दैनिककै भित्री पृष्ठमा 6 महिनामै पुल निर्माण सम्पन्न शीर्षकमा खबर प्रकाशित छ। यो प्रसंग गोर्खा जिल्लाको रहेको छ। त्यस्तै आजको कान्तिपुर दैनिकले आर्थिक पृष्ठमा विकेन्द्रित हुन सकेन, वित्तीय कारोबार निक्षेपको 66% र कर्जाको 60% बागमतीमै शीर्षकमा आर्थिक समाचार प्रकाशित गरेको छ। त्यस्तै आज कारोबार दैनिकले अग्रपृष्ठमा सुस्त अर्थतन्त्रमा पनि 17.5%ले घटो बीमा पोलिसी परित्याग शीर्षकमा खबर प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।